नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल पुष महिनाको 27 गते शनिबार, पौष शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार जनवरी 11 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार नयाँ पत्रिकाबाट लिँदैछौं। मूलपानी क्रिकेट रंगशालामा 81 लाखमा बनाइएको खेलाड़ी आवासीय भवन सञ्चालनमा नआउँदै तहस नहस शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। 81 लाख खर्चेर मूलपानी क्रिकेट रंगशालामा खेलाड़ीका लागि बनाइएको आवासीय भवन सञ्चालनमा नआउँदै तहस नहस पारिएको छ। सरकारी सम्पत्तिको यस्तो विध्वंस गरिएको छ कि मरमतमै 50 लाख लाग्ने प्रारम्भिक अनुमान छ। कागेश्वरी मनोहरा नगरपालिकाले गत असारमै निर्माण सम्पन्न गरे पनि भवन नेपाल क्रिकेट संज्ञानलाई हस्तान्तरण गरिएको थिएन। बाहिर टाढाबाट हेर्दा भवनको छानो भित्तो सग्लो देखिए पनि भित्री भाग क्षत विच्छेद पारिएको छ। 9 कोठे भवनका सबै कोठा, भान्सा, शौचालयदेखि रेलिङसम्म तोड़फोड़ गरिएको छ। कुनै पनि काम लाग्ने अवस्थामा छैनन्। झ्याल र भित्ता भुइँमा खसेका छन्। छानोतर्फ लगाइएको जिप्सन बोर्ड फुटाइएको छ। हरेक कोठामा भित्ता फुटाएर भाङ पारिएको छ। बिजुलीका तार तथा स्विच थुतिएका छन्। शौचालयको कमोड र बेसिन तोड़फोड़ भएको छ भने टोयलेटमा जोड़िएका धारा चोरिएका छन्। कुनै समूह वा व्यक्ति भवनभित्र पसेर तोड़फोड़ गरे जस्तो देखिन्छ, तर कसले र कहिले विध्वंस गर्यो भन्ने बारे नगरपालिका नै बेखबर छ। भवन त उपभोक्ता समिति मार्फत हामीले नै बनाएका हौं, तर अहिलेको अवस्थाबारे थाहा छैन। कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले भन्नुभयो, जसले गरेको भए पनि तोड़फोड़ हुनु राम्रो होइन। स्थानीयवासी र टोल सुधार समितिका केही व्यक्तिले भवनमा क्षति पुर्याएको आरोप छ, तर सरकारी सम्पत्तिमा गरिएको यस्तो ज्यादतीबारे जनप्रतिनिधि बोल्नै चाहदैनन्। असोज अन्तिम सातातिर भवनमा तोड़फोड़ गरिएको स्थानीयको अनुमान छ, तर कसले, किन र कहिले तोड़फोड़ गर्यो भनेर नगरपालिकाले छानबिन समेत गरेको छैन। त्यसैले नगरपालिका र वडा नम्बर 6 कार्यालय उल्टै तोड़फोड़ गर्नेहरूलाई संरक्षण गर्न लागि परेको आरोप पनि लागेको छ। मूलपानीका अभिषेक थापाले भवन तोड़फोड़ गरिनु सरकारी बजेटको चरम दुरूपयोग भएको बताउनुभयो। यो भवन यसै क्षेत्रका केही व्यक्तिको मिलेमतोमा क्षतविच्छेद पारिएको सुनिन्छ। वास्तविकता के हो, नगरपालिकाले छानबिन गर्नुपर्ने हो। उहाँले भन्नुभयो, भवन बनाएर यसरी तोड़फोड़ गर्नु भनेको बजेटको चरम दुरूपयोग पनि हो। यस्तो छ भवन तोड़फोड़को कारण, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता हरिभक्त पुडासैनीले रंगशाला आसपासका क्षेत्रका मानिसले नै भवन तोड़फोड़ गरेको बताउनुभयो। वहाँका अनुसार स्थानीयवासी तथा टोल सुधार समितिले नगरपालिका र क्यानसँग विभिन्न माग राख्दै आएका थिए। उनीहरूले आफ्नो क्षेत्रमा रंगशाला बनेकाले आफूहरूलाई सुविधा दिनुपर्ने, आवासीय भवन निर्माणपछि त्यसको रेखदेख स्थानीयलाई दिनुपर्ने लगायत माग राखेका थिए। कसरी आएको थियो आवासीय भवन बनाउने बजेट, अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। खेलाड़ीका लागि आवासीय व्यवस्था नभएपछि केन्द्र सरकारकै बजेटले भवन निर्माण गरिएको थियो। सरकारले गणेशमान सिंह फाउण्डेशनलाई 1,20,00,000 रकम दिएको थियो। फाउण्डेशनले क्रिकेट क्षेत्रमा लगानी गर्ने भन्दै उक्त रकम काठमाण्डु महानगरपालिकालाई 2079-80 हस्तान्तरण गरेको थियो। कानून अनुसार नै कुनै पनि फाउण्डेशनको कार्यालय जहाँ छ उसले सोही पालिकाभित्र मात्रै रकम खर्च गर्न पाउँछ। मूलपानी क्रिकेट रंगशालामा 81 लाखमा बनाइएको खेलाड़ी आवासीय भवन सञ्चालनमा नआउँदै तहस नहस शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर रहेको छ। राष्ट्रिय फल सुन्तला कहिले हुने आत्मनिर्भर शीर्षकमा अन्नपूर्णको मुख्य समाचार छ पूर्व मेचीदेखि पश्चिम महाकालीको मध्य पहाड़ी सबै जिल्लामा सुन्तला खेती हुन्छ। वार्षिक 24 अर्बको कारोबार हुन्छ तर धेरैलाई थाहा नहुन सक्छ सुन्तला राष्ट्रिय फल हो भन्ने कुरा, किनकि सरकारले राष्ट्रिय फल घोषणा गरे पनि यसको प्रवर्धन र प्रचार प्रसारमा ध्यान दिएको छैन। त्यसै कारण राष्ट्रिय फल घोषणा भए पनि सुन्तला आयात रोकिएको छैन। जबसम्म आयात ठप्प हुने र अरू देशमा सुन्तला निर्यात हुने अवस्था आउँदैन तबसम्म सुन्तला राष्ट्रिय फल घोषणाको अर्थ नहुने जानकारहरू बताउँछन्। राष्ट्रिय फल सुन्तला कहिले हुने आत्मनिर्भर अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। यता अर्घाखाँचीका सुन्तला बुटवल चितवन हेटौडा र काठमाण्डुसम्म शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका सुन्तला खेतीका लागि देशमै प्रसिद्ध नाम हो। पुष माघ र फागुन महिना यहाँका किसानलाई सुन्तला टिप्न भ्याई नभ्याई हुन्छ। सुन्तला टिप्ने, दाना छाट्ने, क्यारेटमा राख्ने र गाड़ीसम्म पुर्याउने कामले उनीहरूलाई बोल्ने फुर्सदसम्म हुँदैन। पाणिनी गाउँपालिका वडा नम्बर 1 की शान्ता गौतमले सुन्तलाका 300 बोट हुर्काउनु भएको छ। यो वर्ष राम्रो फलेकाले वहाँले 8 लाख रूपियाँको सुन्तला बेच्नुभयो। वडा नम्बर 1 की वडा सदस्य तथा कार्यपालिका सदस्य समेत रहनुभएकी गौतमलाई अहिले सुन्तलाले व्यस्त बनाएको छ। एक्लै सम्भव नभएपछि 3 जना खेताला खोजेर उहाँले काम गराइरहनु भएको छ। पदमा बसेपछि कहिले कार्यपालिका बैठक हुन्छ, कहिले ओडामा बैठक हुन्छ, उहाँले भन्नुभयो यता घरमै सुन्तला टिप्न भ्याई नभ्याई छ, कता कता जानु। यहाँबाट लोड भएका सुन्तला बोटवल चितवन हेटौडा र काठमाण्डुसम्म पुग्छन्। कृषक खगेन्द्र प्रसाद पौडेलका अनुसार सुन्तला लिन घर आँगनमै गाड़ी आउँछ। बोटवल चितवनका अलावा हेटौडा र काठमाण्डुसम्म सुन्तला पुग्ने गर्छ। माग धेरै नै भए पनि उत्पादन गर्न नसकिएको र बिचौलियाहरू हावी हुँदा कृषक ठगिएको उहाँको भनाई छ। बिचौलियाको चंगुलबाट छुटाउन सके कृषकले अझ नाफा कमाउन सक्ने उहाँले बताउनुभयो। अर्घाखाँचीका सुन्तला बोटवल चितवन हेटौडा र काठमाण्डुसम्म नागरिकको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। सुलिदै मूल्य वृद्धि शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको 5 महिनामा 6 खर्ब 40 अर्ब 43 करोड़को रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको पहिलो 5 महिनाको तुलनामा रेमिट्यान्स 4.4% मात्रै बढ़ेको छ। गत आर्थिक वर्षको सोही अवधिमा 6 खर्ब 13 अर्ब 25 करोड़को रेमिट्यान्स आएको थियो। यद्यपि सो अवधिमा वृद्धि दर 27.6% रहेको थियो। यसले रेमिट्यान्स वृद्धि दर घट्दै जाने जोखिम देखिएको छ। बढ़दो रेमिट्यान्सले ब्याङ्क तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै गइरहेको छ। त्यसैले कर्जाको ब्याज दर सस्तो भएको हो। आगामी दिनमा रेमिट्यान्सको वृद्धि दर घट्दै जाने र पोहोर भन्दा कम रेमिट्यान्स भित्रिने अवस्था आएमा लगानी योग्य पूँजीको जोखिम बढ़ेर कर्जाको ब्याज दर पनि बढ़न सक्छ। त्यसैले अहिले सस्तो ब्याज दरमा कर्जा लिएर लगानी गर्ने अवसर रहेको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्। बढ़दो आयात, घट्दो रेमिट्यान्स वृद्धि र चुलिदो मूल्य वृद्धि दरले अर्थतन्त्र चलायमान हुने संकेत दिएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूको आकलन रहेको छ। चुलिदै मूल्य वृद्धि नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। घट्यो रेमिट्यान्स वृद्धि दर, अनौपचारिक अर्थतन्त्र बढ़ेको संकेत शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर छापेको छ। पछिल्ला महिनामा नेपाल भित्रिने रेमिट्यान्सको वृद्धि दरमा निरन्तर कमी आउन थालेको छ। गत कार्तिकमा 1 खर्ब 14 अर्ब 30 करोड़ र मंगिरमा 1 खर्ब 18 अर्ब 80 करोड़ रूपियाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ। गत असोजको तुलनामा कार्तिकमा 30 अर्ब र मंगिरमा 26 अर्ब रूपियाँ कम रेमिट्यान्स नेपाल भित्रिएको छ। गत असोजमा 1,44,20,00,000,000 रूपियाँ रेमिट्यान्स आएको थियो। वैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्य रहेका राष्ट्र खाड़ी मुलुक मलेसिया, जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया आदिको अर्थतन्त्र सुधारकै बाटोमा रहेको र रोजगारीका लागि विदेशी नै नेपालीको संख्या बढ़िरहेका बेला पनि रेमिट्यान्स आप्रवाह वृद्धि दरमा कमी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मुलुकमा गैर कानूनी कारोबार बढ़ेसँगै रेमिट्यान्सको पैसा त्यता प्रयोग हुन थालेकाले वैधानिक माध्यम बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्सको वृद्धि दरमा कमी आएको अर्थतन्त्रका जानकारहरूको भनाइरहेको छ। घट्यो रेमिट्यान्स वृद्धि दर, अनौपचारिक अर्थतन्त्र बढ़ेको संकेत, कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। यता यसै प्रसंगलाई अन्नपूर्णले पनि रेमिट्यान्स बढ़दा तरलतामा झनै दबाव शीर्षकमा खबर प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। हस्तकला सरकारको प्राथमिकतामा शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी सीपको प्रयोग गरी उत्पादित सामान निर्यातबाटै आत्मनिर्भर बन्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले व्यापार असन्तुलनलाई सन्तुलनतर्फ फर्काउन ठूलो मात्रामा खेलौना, परम्परागत सामान तथा प्रशस्त कला, काष्ठकला, चित्रकला, मूर्तिकला, थाङका कला जस्ता कलाबाट निर्यात बढ़ाउन सकिने सुझाउनुभयो। नेपाल हस्तकला महासंघको 44 वार्षिक साधारण सभाको हिजो राजधानीमा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनु भएको हो। वहाँले बजारका सामान भन्दा आफैले मेहनत गरेर फलाएका खाना र बनाएका सामानको प्रयोग गर्न सबैसँग आग्रह समेत गर्नुभयो। हामी घरमै बसेर तयारी सामान मार्फत आफ्नो सीप र पसिना बिक्री गर्न सक्छौं भन्दै वहाँले आयात प्रतिस्थापन गर्न उपभोग्य वस्तुहरू स्वदेशमै उत्पादन गर्नुपर्ने बताउनुभयो। हस्तकला सरकारको प्राथमिकता गोर्खापत्रको मुख्य खबर हो। दुम्कीबासमा पुल भाँसियो, पूर्व पश्चिम राजमार्ग अवरूद्ध शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भाँसिँदा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। हिजो अपराह्न 5:15 पुल भाँसिँदा राजमार्ग अवरूद्ध बनेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद तिमसिनाले जानकारी दिनुभयो। उहाँका अनुसार पुल भाँसिएपछि बाटो पूर्ण रूपमा अवरूद्ध छ, वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। केही समय लाग्छ, हामी विकल्प खोज्दैछौ उहाँले भन्नुभयो। नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले वैकल्पिक बाटो निर्माण गर्नुपर्ने भएकाले सड़क सञ्चालन हुन केही समय लाग्ने बताउनुभयो। डाइभर्सन बनाउनु पर्ने हुन्छ, कम्तीमा 6-7 घण्टा लाग्न सक्छ, पोखरेलले भन्नुभयो। सड़क डिभिजनको टोली पुगेर वैकल्पिक बाटोको सम्भाव्यता खोजिरहेको उहाँको भनाई छ। दम्कीबासमा पुल भाँसियो, पूर्व पश्चिम राजमार्ग अवरूद्ध, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। लुम्बिनीमा एक वर्षमा 112 देशका पर्यटक शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सन् 2024मा भारत सहित 112 देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषका अनुसार गत वर्ष तेस्रो मुलुकका 111,403 जना लुम्बिनी पुगेका हुन्। भारतबाट भने 3,899 पर्यटकले भ्रमण गरेका छन्। तेस्रो मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा गत वर्ष 48% बढ़ेका हुन्। 2023मा भारत बाहेक 85 मुलुकका 76,210 जना लुम्बिनी पुगेका थिए। 2022मा 96 देशका 23,992 जना र 2021मा 68 मुलुकका 1,197 जना लुम्बिनी भ्रमणमा पुगेका थिए। कोरोना महामारी अघि 2019को अवस्थामा भने अझै पुग्न नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो। उक्त वर्ष भारत बाहेक 115 देशका 1,74,015 पर्यटक पुगेका थिए। लुम्बिनीमा एक वर्षमा 112 देशका पर्यटक कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। गाउँलाई आफ्नै उत्पादन हितकारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। देशमा बजार अर्थतन्त्र हावी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिका 14 केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको साबिक बुइपा गाविस भनेर चिनिने हाल नगरको ओडा नम्बर 14 गैरी फुलेली टारी खुसुङखा उर्लेनी छापगाउँ तीनधारे लगायतका गाउँमा बहुराष्ट्रिय कम्पनीका ड्यू पेप्सी कोका कोला बियर हुइस्की लगायतका पेय पदार्थ प्रयोग बन्द गरिएको छ। आयातित पेय पदार्थको अत्याधिक प्रयोगले अर्म पर्म र साथ सहयोगमा आधारित गाउँको आर्थिक जनजीवनमै असर पर्न थालेपछि गाउँले सामूहिक निर्णय गरेर यस्ता पदार्थको प्रयोग बन्द गरेका हुन्। गाउँलाई आफ्नै उत्पादन हितकारी गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। एक वर्षमा 1,079 कैदी प्यारोलमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। एक वर्षको अवधिमा कारागार बाहिरै रहेर सजाय भुक्तान गर्ने कैदीको संख्या 1,079 पुगेको छ। सरकारले गत वर्षको 25 पुसदेखि कैदीलाई प्रोबेशन वा प्यारोल सुपरिवेक्षणमा कैदीलाई कारागारबाट छाड्नेमा राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि कैदीले यो सुविधा लिएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार वर्ष दिनमा मुलुकभरका 75 कारागारबाट 1,079 कैदीलाई प्यारोलमा राखिएको छ, जसमध्ये 8 जना बाल सुधार गृहका बालक छन् भने बाँकी 1,091 कारागारभित्रका कैदी हुन्। यस्तो सुविधा लिएका 2 जना भने पुनः अपराधमा संलग्न भएका छन्। विभागका निर्देशक टेक कुमार रेग्मी समग्रमा प्यारोल प्रणाली प्रभावकारी देखिएको बताउनुहुन्छ। एक वर्षमा 1,079 कैदी प्यारोलमा नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। मार्सी धान खरीद प्रक्रिया अगाडि बढ़ाउँदै खाद्य कम्पनी शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरीद प्रक्रिया अगाडि बढ़ाएको छ। प्रथम चरणमा खरीदका लागि 200 कोटा स्वीकृत भएको छ। चालू आर्थिक वर्ष 2081-82 कम्पनीको प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नेपाल सरकार मन्त्री परिषदको गत असार 30 गतेको निर्णय अनुसार मार्सी धान खरीद गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माका अनुसार प्रति क्विन्टल 12,000 रूपियाँमा मार्सी धानको खरीद प्रक्रिया शुरू गरिएको छ। मार्सी धान खरीद प्रक्रिया अगाडि बढ़ाउँदै खाद्य कम्पनी नागरिकको भित्री पृष्ठको समाचार हो यो। यसै गरी नागरिकले नै भित्री पृष्ठमा अर्को खबर कमल बजार कालीकोट 33 केभी प्रसारण लाइन विस्तारमा अवरोध शीर्षकमा समाचार छापेको छ। अछामको कमल बजारदेखि कालीकोटका लागि तानिएको 33 केभी प्रसारण लाइन विस्तारमा पञ्चदेवल विनायक नगरपालिका 3 स्थित बलखेतका स्थानीयले अवरोध गरेका छन्। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण लाइन विस्तारको योजना अघि सारी कालीकोट वितरण केन्द्रले सुदूरपश्चिम प्रदेशको अछाम स्थित कमल बजारबाट 33 केभी क्षमताको प्रसारण लाइन विस्तार गरी दैलेखको साई खोलामा जडान गर्ने गरी तार तान्दा पञ्चदेवल विनायक नगरपालिका 3 बलखेतका स्थानीयले आफ्नो गाउँमा पनि विद्युत जडान गर्न माग गर्दै तार तान्न अवरोध जनाएका हुन्। कमल बजार कालीकोट 33 केभी प्रसारण लाइन विस्तारमा अवरोध नागरिकको भित्री पृष्ठको समाचार हो यो। निगमले इन्धन मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमका कर्मचारीले काममा तत्परता नदेखाएको बताएका छन्। 55 वर्षदेखि इन्धन मात्रै बेच्दै आएको निगमले व्यवसायमा विविधीकरण नगरे निगमको अस्तित्व नै संकटमा पर्न सक्ने उहाँको भनाइ छ। ऊर्जा क्षेत्रमा नयाँ विकल्प प्रयोगमा आइरहेको अवस्थामा अब तेल मात्रै बेचेर रमाउने अवस्था नरहेको मन्त्री भण्डारीको तर्क छ। निगमले इन्धन मात्रै बेचेर रमाउने दिन धेरै रहँदैनन् कान्तिपुरको अर्थपृष्ठको खबर हो। यसै गरी कान्तिपुरले नै बेलीब्रिज जोड्न तातोपानी नाका बन्द गरिँदै शीर्षकमा अर्को खबर छापेको छ। गत असोजमा बाढ़ीले बगाएको भोटेकोशी गाउँपालिका 2 लिपिङमा बेलीब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ। नेपाली र चिनिया अधिकारी बीच भएको अनौपचारिक छलफल अनुरूप माघ 6 देखि 25 सम्म नाका बन्द गर्ने तयारी गरिएको हो। बेलीब्रिज जोड्न तातोपानी नाका बन्द गरिँदै कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। र कार्यान्वयनमा ध्यान दिए ऊर्जाको मार्गचित्र लक्ष्य सम्भव शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा भित्री पृष्ठमा खबर छापेको छ। र उदयपुर र खोटाङ जोडियो शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। गाईघाट दिक्तेल सड़क खण्डको सुनकोशी नदीमा बेलीब्रिज जडानको काम सम्पन्न भएको छ। 50 मिटर लम्बाईको अस्थायी बेलीब्रिज निर्माण भएपछि हिजोदेखि यातायात सञ्चालनमा आएको हो। उदयपुरको रौतामाई गाउँपालिका 5 र खोटाङको खोटेहाङ गाउँपालिका 9 लिचकी राम्चे जोड्ने गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गतको सोपुल गत असोज 12 गते आएको कोशीको बाढ़ीले भत्काएको थियो। उदयपुर र खोटाङ जोडियो गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।